यो रेडियो नेपाल हो। अब बाबुराम तिमिलसिनाबाट समाचार सुन्नुहोस्। रसुवामा आएको विनाशकारी बाढ़ीका कारण हालसम्म 469 जनाको मृत्यु भएको छ, जसमध्ये रसुवामा 12 जना, नुवाकोटमा 37 जना, धादिङमा 33, चितवनमा 178, गोर्खामा 44, तनहुँमा 28, नवलपरासी पूर्वमा 110 र नवलपरासी पश्चिममा 27 जना गरी 469 जनाको शव हालसम्म फेला परेको हो। प्रहरीले बाढ़ीको जोखिममा रहेका घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवं खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ। भोटेकोशी बाढ़ीमा परेकाहरूको उद्धार, राहत तथा पुनस्थापनाको काम अहिले तीव्र रूपमा भइरहेको छ। बाढ़ीका कारण रसुवा, नुवाकोट, धादिङ र गोर्खा जिल्ला बढ़ी प्रभावित भएका छन्। बाढ़ी पहिरोमा परि बेपत्ता हुनेहरूको संख्या अझै यकिन हुन सकेको छैन भने मृतकको संख्या पनि निरन्तर बढ़दै गएको छ। यस विषयमा थप जानकारी दिन नुवाकोटबाट हाम्रा संवाददाता रामरी नेउपाने हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। रामरीजी,
हजुर बाबुराम सर,
यहाँ सबैभन्दा बढी प्रभावित भएको क्षेत्र नुवाकोट र रसुवाको वस्तुस्थिति र त्यो भूगोलमा हुनुहुन्छ, अहिलेसम्म त्यहाँ के कस्तो अवस्था देखिएको छ? हुन त मृत्यु हुने र सब फेला पर्ने जुन अवस्था छ त्यसको संख्या पनि निरन्तर बढ़िरहेको अवस्था छ, त्यहाँको वास्तविक अवस्था के कस्तो छ हामीलाई जानकारी गराइदिनुहोस्।
बाबुराम सर, यो अहिलेको वस्तुस्थितिको वास्तविक अवस्थाभन्दा अगाडि एउटा हामीलाई भर्खरै प्राप्त समाचार अनुसार नुवाकोटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीले दिनुभएको जानकारी अनुसार भोटेकोशी खोलाको बहाव फेरि पुनः बढेर आएको छ र यो एउटा बाढीको सङ्केतको रूपमा रसुवातर्फबाट बाढीको बहावको आकार ठुलो आएको छ। त्यसले गर्दाखेरि रसुवाको बाँकी रहेको तटीय क्षेत्र र नुवाकोटको तटीय क्षेत्रमा सावधानी अप्नाउनको लागि भर्खरै केही मिनट अगाडि मात्र यो सन्देश आइसके, त्यति बेला सावधानी अप्नाउनको लागि सन्देश सहित हामी यो आग्रह पनि गर्दछौँ, जहाँ तटीय क्षेत्रको आसपासमा जुन क्षतिबाट बसेका छन् त्यो तटीय क्षेत्रमा पनि उद्धारमा खटिएका अवस्थाहरू रहेका छन्, त्यो क्षेत्रमा सावधानी अप्नाउनु पर्ने देखिन्छ बाबुराम सर। सँगसँगै जुन अहिलेको पछिल्लो अवस्था रहेको छ, पछिल्लो अवस्था अहिले बिहानसम्म पनि नेपाली सेनाको हेलिकप्टर मार्फत सुरक्षा निकायहरूको संयुक्त टोलीहरूबाट खोज तथा उद्धारको कार्य निरन्तर चलिरहेको छ। आज बिहानैदेखिबाट हेलिकप्टरबाट नुवाकोटका विभिन्न स्थानमा एक ठाउँबाट अर्को ठाउँमा गएर अलपत्र अवस्थामा परेका फसुङ भएकाहरूलाई हेलिकप्टर मार्फत चाहिँ आउ जा एक ठाउँबाट अर्को ठाउँमा पुर्याइएको छ। साथसाथै रसुवाको स्याब्रुबेसी, टिमुरे, हाकु लगायतको क्षेत्रमा जो बाढीका कारणले त्यो क्षेत्रमा रोजगारको रूपमा जानुभएका, स्थानीय बासिन्दाको रूपमा रहनुभएका, रसुवागढी भन्सारसँग आर्थिक कारोबारमा जोडिनुभएका, गोसेकुण्ड तीर्थयात्रा जानुभएका र मानसरोवर कैलाश जानुभएका तीर्थयात्रीहरू फस्नु भएको थियो, उहाँहरूलाई पनि बिहानदेखि उद्धारको प्रयासहरू निरन्तर भइरहेको छ। सँगसँगै नुवाकोटमा बाढी कारण प्रभावित भएकाहरूको सब व्यवस्थापनको एउटा नेपाल प्रहरीको एसएसटी विमलराज कण्डेलको नेतृत्वमा आजदेखि सबको खोजतलास सुरु गरिएको छ। यसभन्दा अगाडि नुवाकोटमा विभिन्न स्थानहरूमा अल छरपस्ट अवस्थामा भेटिएका 38 सब सङ्कलन भएको थियो, तर पनि धेरै ठाउँहरूमा सब देखिएको तर उक्त ठाउँ नदीको बीच भागमा पर्ने र हेलिकप्टरबाट मात्र सम्भव हुने भइसके पछाडि हेलिकप्टरको प्रथमता जीवितलाई तत्काल उद्धारमा जोड दिएको थियो। सँगसँगै उद्धारको प्रयास सँगसँगै आजदेखि सब सङ्कलन पनि नेपाल प्रहरीले हेलिकप्टर मार्फत समेत सहयोग लिएर सब व्यवस्थापनको कार्य अगाडि बढाइरहेको छ।
यहाँले जुन जानकारी दिनुभयो, पछिल्लो समय पनि अब भोटेकोशीको बहाव बढेको छ भनेर यसअघि पनि विभिन्न निकायहरूले उक्त क्षेत्रमा तटीय क्षेत्रहरूमा नदीका आसपासमा बस्ने बासिन्दाका लागि सतर्कता अप्नाउन पनि आग्रह गरिरहेको सन्दर्भमा यहाँले यो जानकारी दिइरहँदा कुनै प्रकारको पूर्व सूचना दिएको अवस्था छ कि छैन, अति नै छोटकरीमा बताइदिनुहोस्।
संक्षिप्तमा, विगतमा दुई पटकसम्म यसरी लेम्बे खोला, अहिले भोटेकोशीको बाढी नाम दिएको छ, विगतमा दुई पटकसम्म जुन रूपमा क्षति बिहोर्नु परेको थियो, यो दुवै पटकमा पूर्व सूचना बिना नै बाढी आएको र ठूलो जनधनको क्षति पुर्याएको अवस्था रहेको थियो। अहिले पनि केही दिन अगाडि मात्र सरकारी निकाय र संयन्त्रहरूबाट खोलाको सतह भोलिका दिनमा हिमताल फुट्न सक्ने र जोखिम बन्न सक्ने पूर्व सूचना आइरहँदा र अहिले भर्खरै नुहाकोट प्रहरीले प्राप्त सूचना अनुसारले बहाव बढेको यो सूचना चाहिँ त्यसरी विगतमा आएको थिएन, अहिले पहिलो पटक आएको पाइन्छ।
एउटा विषय निकै संवेदनशील पनि देखिएको छ, त्यो के भने विभिन्न अब सूचनाहरू प्रसारण प्रकाशन भइरहेका छन्, कतिपय अवस्थामा सूचना प्रकाशन प्रसारणको संवेदनशीलतालाई पनि त्यही अनुसार लिनुपर्ने हुन्छ भने कतिपय अवस्थामा भ्रमपूर्ण र मिथ्या सूचनाहरू पनि अहिले प्रकाशन प्रसारण भइरहेका छन्, व्यक्तिगत तवरबाट भनौं अथवा ती सूचनाहरूको पुष्टि बिना नै अनाधिकृत रूपले पनि सम्प्रेषण भइरहेका छन्, यसलाई संचार मन्त्रालयले पनि सचेत गराएको अवस्था छ। यो विषयलाई कसरी हेर्न सकिएला त्यहाँको वस्तुस्थितिसँग जोडेर?
पक्कै पनि यो जुन मिथ्या सूचना, गलत सूचना, भ्रमपूर्ण सूचनाले आम मानिसमा एउटा भ्रमको पैदा भएको छ, अवस्था भयावह रहेको छ, त्यसमा सतर्कित हुनपर्ने अवस्था सिर्जना भएको छ। तर जुन जुन रूपमा नुवाकोटको एक विद्यालय जहाँबाट सयौंको विद्यार्थीहरू प्रभावित भएको, रसुवाको जलविद्युत आयोजनाको टनेलमा धेरै कामदारहरू फँसेका लगायतका विषयहरू जुन आइरहेको छ, यो भ्रमपूर्ण सूचना हो। यस्तो आधिकारिकमा घटना पनि नभएको, पुष्टि पनि नभएको हुँदा यस्तो गलत सूचनाको पछि नलाग्नको लागि पनि हामीले अपिल गर्न सकिन्छ। बाबुराम सर,
हुन्छ, यहाँलाई धन्यवाद। त्रिशुली तथा नारायणी नदी किनारमा भेटिएका 102 शव पहिचानका लागि परीक्षणका लागि पोखरा लगिएको छ। भटेकोसीले बगाएको खोजीका क्रममा सुरक्षाकर्मी र स्थानीयले धादिङ, गोर्खा, तनहुँ र पूर्वी नवलपरासी लगायतका जिल्लामा फेला पारेका शव व्यवस्थापन तथा परीक्षण गर्ने व्यवस्था नभएपछि पोखरा लगिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनुभयो। भटेकोसी नदीमा पुनः पानीको जोखिम, बाढ़ीको जोखिम देखिएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। मन्त्री परिषदको बैठक अहिले बस्दैछ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बैठक आह्वान गर्नुभएको हो। सरकारी कर्मचारीको मासिक तलबको निश्चित रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरिने भएको छ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि विभिन्न नगरपालिका, व्यक्ति तथा संस्थाले सहयोग गर्ने क्रम जारी रहेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक महिनाको पारिश्रमिक प्रदान गर्नुहुने भएको छ। नेपाल चीन सीमा क्षेत्र रसुवागढ़ी स्थित भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित परिवारका लागि ललितपुरका स्थानीय तहले पनि सहयोगको घोषणा गरेका छन्। गोकर्णेश्वर नगरपालिकाले पनि सहयोगको घोषणा गरेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पदाधिकारी तथा कर्मचारीले पनि प्रभावितका लागि सहयोगको घोषणा गरेका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयले सबै तहका परीक्षा स्थगित गर्न विश्वविद्यालय तथा मातहतका निकायहरूलाई निर्देशन दिएको छ। देशभर नव योग्योपवित जनै एवं रक्षाबन्धन धारण गरेर आज जनै पूर्णिमा पर्व मनाइँदैछ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरू पुरोहितबाट रक्षा सूत्र बाँध्ने प्रचलन रहिआएको छ। अन्तर्राष्ट्रिय समाचार, इरानले हर्मुज जलमार्ग पुनः खोल्नका लागि आफ्ना शर्तहरूको सूची तयार गरी सार्वजनिक गरेको छ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका सचिव मोहसेन रेजाई अनुसार मध्यस्थ देशहरूको आग्रहपछि तेह्रहानले ती शर्तहरू अगाडि सारेको हो। रेडियो नेपालबाट बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।